قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ سب سے قیمتی میراث جو ہم اپنی اولاد کو دے سکتے ہیں وہ جائیداد نہیں، بینک بیلنس نہیں، بلکہ وہ ایمان کی میراث ہے۔ کیونکہ جائیداد زمین ہو، مکان ہو، کمرشل پراپرٹی ہو، زرعی زمین ہو، یا بینک میں پڑا پیسہ ہو، یا بہت بڑے بزنس کاروبار دکانیں ہوں، وہ سب ایک دن ختم ہو جائیں گی۔ کام آئے گا تو ایمان، اور اگر ہم درست ایمان اپنی نسلوں کو، اپنی اولادوں کو، اپنی پشتوں کو منتقل کر پائیں گے تو ہم مطمئن ہوں گے کہ ہماری اولادیں بھی ہمارے ساتھ خدا کی بادشاہی میں تخت پر بیٹھی ہوں گی۔ اس لیے ہم نے شروع میں یہ سیکھا کہ ایمان کی کتنی قسمیں ہیں، ایمان کیسے حاصل ہوتا ہے، ایمان کو مشکلات بھی آتی ہیں، خطرے بھی ہوتے ہیں، کیسے محفوظ رکھیں اسے۔ آج ایک اور بڑا اہم موضوع ہے جسے سیکھنا بڑا ضروری ہے، وہ ہے ایمان کی آلودگی، the contamination of faith۔ جس شے میں کچھ ملا کر اسے خراب، ناپاک یا نقصان دہ بنایا جائے وہ آلودہ کہلاتی ہے، پولیوٹڈ یا کنٹیمنیٹڈ یا کرپٹ ہو جاتی ہے۔ پانی کا ایک گلاس ہے، اس میں کوئی ایک چیز ایسی ملا دی جائے جس سے وہ ناپاک ہو جائے، جس سے وہ خراب ہو جائے، جس سے نقصان دہ ہو جائے، تو وہ پانی آلودہ کہلاتا ہے، پولیوٹڈ ہے، کنٹیمنیٹڈ ہے، زہریلا ہے، ناقابل استعمال ہے، وہ پیے جانے کے قابل، استعمال کے قابل نہیں ہے۔ بحرین میں جب سڑک پہ ہم نکلیں تو کبھی واٹر ٹینکر ہمارے پاس سے گزرتا ہے، اس پہ لکھا ہوتا ہے ڈرنکنگ واٹر یا نان ڈرنکنگ واٹر، کہ اس میں تو پینے کے لائق پانی ہے، اور ایک کنٹینر پہ لکھا ہوتا ہے کہ اس میں وہ پانی ہے جو پیے جانے کے قابل نہیں ہے۔ یہی حال ایمان کے ساتھ بھی ہوتا ہے کہ اگر ہمارے ایمان میں کچھ اور چیز شامل کر دی جائے اور ایمان ناپاک ہو جائے، خراب ہو جائے، نقصان دہ ہو جائے، تو پھر وہ ایمان آلودہ ایمان کہلاتا ہے، وہ پاک ایمان نہیں، وہ خالص ایمان نہیں، وہ قابل استعمال ایمان نہیں، وہ کام آنے والا ایمان نہیں رہا، وہ فائدہ مند ایمان نہیں رہا، بلکہ گندا ہو گیا ہے، نقصان دہ بن گیا ہے، وہ ناپاک ہو گیا ہے، ملاوٹ والا ہو گیا ہے، آلودہ ہو گیا ہے، پولیوٹڈ، کرپٹ یا کنٹیمنیٹڈ ہو گیا ہے۔ دودھ کا بھرا ہوا کنٹینر ہو اور اس میں صرف چند قطرے زہر کے ملا دیے جائیں، یا کسی نجاست یا گندگی کے ملا دیے جائیں، تو وہ چند قطرے کیا اس میں ڈلتے دیکھ کر کیا آپ اس دودھ کو استعمال کرو گے؟ وہ سارا ضائع کر دیا جائے گا، ویسٹ کر دیا جائے گا، گرا دیا جائے گا، کیونکہ اس میں صرف چند قطرے ایسی چیز کے ڈالے گئے ہیں جو دودھ نہیں ہے۔ ہاں، دودھ کے برتن میں اور دودھ ڈال دیا جائے جو بالکل صحیح دودھ ہے تو اس کو فرق نہیں پڑتا، وہ دودھ دودھ ہی رہتا ہے، لیکن کوئی ایسی چیز ملا دی جائے جو اسے خراب کر دے، اس کو فرق شیپ دے دے، اس کو نقصان دے یا ناپاک بنا دے، تو پھر وہ آلودہ ہے، وہ قابل استعمال نہیں۔ سو ہو سکتا ہے کہ ہمیں بڑی معمولی باتیں لگیں، وہ یہ تو ہلکی سی بات ہے، یہ تو تھوڑا سا معاملہ ہے، یہ تو کوئی بڑی بات نہیں، لیکن یہ بہت بڑی بات ہے۔ کوئی بھی چیز ہمارے ایمان میں شامل کر دی جائے جو ایمان نہیں ہے تو اس سے ایمان خراب ہو جاتا ہے، ناپاک ہو جاتا ہے، نقصان دہ بن جاتا ہے، وہ فائدہ نہیں دیتا، پھر اس سے نقصان ہو جاتا ہے۔ خالص ایمان کیا ہے؟ پہلے یہ پہچان کر لیں۔ میں پہلے بھی یہ مثال آپ کو بتا چکا ہوں کہ بینک میں کیشئر جب نوٹ گنتے ہیں ان کی سپیڈ بہت زیادہ ہوتی ہے، اور کوئی بھی پیکٹ میں، پوری گڈی میں اگر کوئی نقلی نوٹ ہو تو وہ بڑے آرام سے اسے الگ کر دیتے ہیں۔ تو کیشئر سے پوچھا گیا کہ آپ کو نقلی نوٹ کی پہچان ہوتی ہے؟ وہ کہتے ہیں نہیں، ہمیں صرف اصلی کی پہچان ہوتی ہے۔ और जो असल से हटके होता है हम उसे अलग कर देते हैं। तो हमें नकली या आलूदा या मिलावट वाले करप्ट या कंटेमिनेटेड ईमान की पहचान करने की जरूरत इतनी ज्यादा नहीं, हमें सिर्फ खालिस ईमान की पहचान करने की जरूरत है। जब हमें खालिस ईमान की पहचान हो जाएगी तो जो भी ना खालिस होगा, मिलावट वाला होगा, ना पाक होगा, खराब होगा, नुकसानदेह होगा, पोल्यूटेड करप्ट या कंटेमिनेटेड होगा, वो हम अपने से दूर कर देंगे कि जी ये ठीक नहीं है, हमें उसकी जरूरत नहीं है। हमें जरूरत है खालिस ईमान पहचानने की कि खालिस ईमान कौन सा है। खालिस ईमान वो है जो खुदा के खालिस कलाम पर मबनी है, जिसकी बुनियाद खुदा का खालिस कलाम है, खुदा का वो कलाम जो उसने नबियों और रसूलों की मार्फत लिखवाया और हम तक पहुंचा है। ये किसी आदमी की जाती ख्वाहिश पर लिखा नहीं गया, आदमी खुदा की तरफ से रूहुल कुद्स की तहरीक से बोलते थे, लिखते थे, खुदा ने इसे लिखवाया है। जो ईमान खुदा के खालिस कलाम के मुताबिक है, जिस ईमान की बुनियाद खुदा का कलाम है, वो खालिस है। तो ये बड़ी पहचान है हमारे पास। ईमान का कोई भी नुक्ता है, कोई भी जुज है, कोई भी एलिमेंट है, कोई भी हिस्सा है, कोई भी पहलू है, आस्पेक्ट है, अगर वो खुदा के कलाम के मुताबिक है तो वो दुरुस्त है, वो खालिस है, वो ठीक है। अगर खुदा के कलाम के खिलाफ है, खुदा के कलाम से हटके है, तो फिर वो ना खालिस है, आलूदा है, पॉल्यूटेड है, करप्ट है, वो इस्तेमाल करने के काबिल, अपनाने के काबिल नहीं है, उससे फायदा नहीं, नुकसान होगा। गलतियों के खात में पौलुस रसूल ने शुरू ही में बता दिया पहले ही बाब में कि वो खुशखबरी यानी वो ईमान जो हमने आप तक पहुंचाया है, अगर उसके अलावा कोई और खुशखबरी, कोई और ईमान की बातें, कोई और इंजील, कोई और तालीम आसमान का फरिश्ता भी आकर तुम्हें दे, तो वो दुरुस्त नहीं है, बल्कि वो तालीम देने वाला लानती है, उस पर खुदा की लानत है। तो जो ईमान खुदा के खालिस कलाम के मुताबिक है, वही खालिस ईमान है। उससे हटके जो है या उसके अलावा कोई चीज अगर शामिल कर दी गई है तो फिर उससे ईमान आलूदा हो गया है, पोल्यूटेड हो गया है, करप्ट हो गया, खराब हो गया, नापाक हो गया है। कैसे आलूदा होता है, कंटेमिनेटेड या पोल्यूटेड होता है हमारा ईमान? खुदा का कलाम यह बताता है, शैतानी तालीमात शामिल कर दी जाएं तो ईमान आलूदा हो जाता है, ईमान बिगड़ जाता है, खराब हो जाता है, करप्ट, पॉल्यूटेड, कंटेमिनेटेड हो जाता है, नापाक हो जाता है, खालिस नहीं रहता। शैतान तो कभी नहीं चाहता कि हम खुदा बाप और बेटे और रूह कुद्स के ताबे हों, वो नहीं चाहता कि हम खालिस ईमान के हामिल हों, वो नहीं चाहता कि हम निजात के हामिल हो जाएं, वो नहीं चाहता कि हमारे पास हमेशा की जिंदगी हो, हम खुदा के बेटे और बेटियां बने। इबलीस की हमेशा ये कोशिश रही है कि हमें खुदा बाप और बेटे और रूह कुद्स से हटा के और हस्तियों की तरफ ले जाए, इंसानों की तरफ ले जाए, फरिश्तों की तरफ ले जाए। सो याद रखें, खुदा बाप और बेटे और रूह कुद्स से हट के अगर किसी और की तरफ ईमान कायम किया जा रहा है तो वो बाइबल मुकद्दस की तालीम के मुताबिक नहीं है। ये शैतान की कोशिशें हैं कि हमें खुदा से हटा के और लोगों की तरफ ले जाए, इंसानों की तरफ ले जाए, रूहों की तरफ ले जाए। जी रूह आएगी और आपको बताएगी, बड़े करनी वाले आंखें बंद करो जी, आपको दिखेगा, आपको नूर दिखेगा, चेहरा दिखेगा, वो बात करेगा आपसे। आपके दादा परदादा बड़े करनी वाले थे, लोग उनकी कब्र की मिट्टी आज भी उठा के लेकर जाते हैं, औरतें वहां दिया जलाती हैं। आप बैठो, मैं आप पे हाथ रखूंगा और आपको बाबा जी मिलेंगे और बता देंगे, कुछ भी नहीं, दुआ ही करूंगा आपके सामने। लोग झांसे देते हैं, یہ گمراہ کرنے والی روحیں اور شیطانی تعلیمات ہیں. جب آپ ایسی باتیں اپنے مسیحی ایمان کے اوپر لے آتے ہو، انہیں شامل کر لیتے ہو، انہیں مسیحی ایمان کا حصہ بنا لیتے ہو، مسیحی زندگی کا حصہ بنا لیتے ہو، تو آپ اپنے ایمان کو خود آلودہ کر رہے ہو. غیر قوموں کے عقائد اور رسومات شامل کرنے سے ایمان آلودہ ہو جاتا ہے. ارے وہ بھی تو کرتے ہیں نا یہ کام، ہم بھی کرتے ہیں. پھل بانٹے جاتے ہیں تیسرے پہ ساتویں پہ، ہم بھی بانٹتے ہیں. کس لیے؟ جی بس بابیروں کے لیے، دادی کے لیے، جی اماں جی کے لیے، جی انہیں بڑا پسند تھا حلوہ. کیونکہ دوسری قوم والے کرتے ہیں، ہم ان میں رہتے ہیں، انہوں نے ہمیں تیسرے کی روٹی پہنچائی تھی، ہم نے بھی ان کو تیسرے کی روٹی پہنچانی ہے، اس لیے ہم بھی تیسرے پہ یہ سارے کام کریں گے. ہم نے ساتواں دسواں اور چالیسواں کرنا ہے کیونکہ پڑوسی کرتے ہیں، کیونکہ وہ سٹار پلس ڈرامے میں دیکھا تھا ہم نے کہ شادی کی تقریبات میں ایک یہ بھی ہے، اب تو ایک رسم ماسک لگانے کی بھی آ گئی ہے، میں نے ویڈیو دیکھی ہے. شادی میں جیسے دولہا دلہن کو، ہم تو چرچ میں نکاح ہوتا ہے اور وہ ویل انویل کر دیتا ہے، اس کا نقاب ہٹا دیا جاتا ہے، تو اب تو رسم آ گیا جی دولہا دلہن ایک دوسرے کو ماسک بھی لگاتے ہیں. تو سٹار پلس دیکھ کے ہم دوسری قوم سے بڑی ساری چیزیں اڈاپٹ کر رہے ہیں، اپنی شادیوں میں استعمال کر رہے ہیں. غیر قوموں کو دیکھ کے ہم بہت کچھ اپنے خاندان میں، اپنے ایمان میں، اپنی کلیسیاؤں میں ہم لے آئے ہیں، اپنی عبادات میں لے آئے ہیں. اب تو ہم نے سیاستدان پلپٹ پہ چڑھا دیے ہیں، ہم نے تو غیر ایماندار لوگوں کو خدا کے مذبح پہ لا کے بٹھانا، انہیں ہار پہنانا، ان کے ہاتھوں سے کیک کٹوانا اور ان سے مذبح آلودہ کروانا شروع کر دیا ہوا ہے، کیونکہ ہم نے دیکھا کہ دوسری قوم کے لوگ اپنے سٹیج پہ انہیں بلاتے ہیں. غیر قوموں کو دیکھ کے ہم اپنے ایمان میں چیزیں شامل کر رہے ہیں، اور یہ دن منایا جاتا ہے، آؤ ہم بھی منا لیں. یہ چیزیں ہمارے ایمان کو آلودہ کرتی ہیں، گندا کرتی ہیں، خراب کرتی ہیں. انسانی روایات جب ہم اپنے ایمان میں شامل کر دیتے ہیں تو اس سے ایمان آلودہ ہو جاتا ہے. خداوند یسوع نے بالخصوص ڈانٹا تھا اس بات پہ کہ تم لوگ اپنی بنائی ہوئی روایتوں پر پابند رہتے ہو، اپنے بزرگوں کی بنائی ہوئی روایتوں پر پابند رہتے ہو اور خدا کے کلام کی صحیح تعلیم کو پیچھے چھوڑ دیتے ہو. یہ جی ہمارے بزرگوں سے روایت آ رہی ہے، اب ہم توڑ نہیں سکتے. جی بزرگوں نے بس یہ میلہ شروع کروایا ہوا ہے، یہ جی فلاں دن کو فلاں تاریخ کو وہ دیگ پکواتے تھے، تو ہم بھی بس دیگ پکواتے ہیں اور اپنے رشتہ داروں کو بلاتے اور برادری میں بانٹ دیتے ہیں. انسانوں کو جو باتیں اچھی لگتی ہیں وہ ہم چرچ میں لے آئے، ہم ایمان میں لے آئے، ہم عبادتوں میں لے آئے، ہم نے خدا کو کہیں پیچھے چھوڑ دیا ہے اور ہم انسانی روایتوں کے پابند ہو گئے ہیں. خدا کو خوش کریں یا انسان کو؟ ایک خادم کے بارے میں نے پڑھا کہ کلیسیا کے ایک آدمی آیا پاس، پادری صاحب آج گیتوں کا مزہ نہیں آیا. انہوں نے کہا بہت شکریہ، گیت آپ کے لیے تھے بھی نہیں. سمجھ آئی؟ وہ گیت آپ کو خوش کرنے کے لیے نہیں تھے، وہ آپ کی تعریف میں قصیدے نہیں تھے، کیونکہ گیت ہم گاتے ہیں خدا کے لیے، انسان کو خوش کرنے کے لیے نہیں. انسانی روایات ہیں. ہمارے بزرگوں کو اس پلپٹ سے ہار ڈلتے رہے ہیں، ہم بیٹھے ہوئے ہیں کہاں؟ دری پہ. ہمیں کسی نے پوچھا نہیں، اس لیے یہ گرجا آج سے بند، یہ کلیسیا آج سے ختم، کیونکہ ہمارے بزرگوں کی روایت قائم نہیں رہی. ہم نے کمپرومائز کر لیا ہے، سمجھوتا کر لیا ہے، ہم نے انسان کے بنائے ہوئے سارے کاموں کو ہم لے آئے ہیں اپنے ایمان میں، اپنی خواہشات اور مفادات ہم نے شامل کر لیے ہیں ایمان میں. میری خواہش ہے یہ، اور پتہ ہوتا ہے اس میں میرا مفاد ہے، اس میں میرا کوئی فائدہ ہے، تو ہم اسے ایمان کی شکل دے دیتے ہیں. مثال پنجابیوں نے تو سنی ہوگی کہ حل لمی پالی. جب جو دین کے ماہر ہوتے ہیں نا، جو اپنے مذہب کی تعلیمات کی تشریح کرنے والے لوگ ہوتے ہیں، مذہبی رہنما، وہ دوسروں پہ تو بڑے فیصلے کڑے کرتے ہیں، लेकिन जब अपने बारे में फैसला करना हो तो फिर कोई ना कोई चीज निकाल लेते हैं निकलने की, कोई ना कोई ऐसा आयत हवाला कोई रवायत निकाल लेते हैं कि जी हम तो बरी हैं इससे, हमारे ऊपर तो लागू ही नहीं होता जी। मैं अपने कबीले की बात करता हूं, पासवानों की। कोई सवाल करे जी चर्च में इतना पैसा आया था किधर गया, पौलुस रसूल ने कहा है कि मैं आपको जवाब दे नहीं हूं, मैं खुदा को जवाब दे हूं। भाई ये क्या बात हुई, आप जिन मामलात में जवाब दे हैं आपको जवाब दे होना पड़ेगा, आपको जवाब देना पड़ेगा। आप अपने मुफाद और अपनी ख्वाहिशात को ईमान में शामिल नहीं कर सकते कि अजाब लगेगा, जहन्नुम मिलेगी, हलाकत हो जाएगी अगर तुम मुझसे सवाल करोगे तो। हम शामिल कर लेते हैं जी, कोई बात नहीं, ये मर्दों मर्दों की शादियां, औरतों औरतों की शादियां, ये जो सेम सेक्स मैरिजेज हैं ये यूरोप में, अमेरिका में, कई मुल्कों में कबूल हो गई हैं, ईमान में शामिल कर ली गई हैं। सिर्फ किस लिए? अपनी ख्वाहिशों और अपने मुफादात के लिए, अपने इंटरेस्ट के लिए, अपने बेनिफिट्स के लिए, अपनी लस्ट, अपनी विशेष को पूरा करने के लिए। हमें ईमान में इंसानी ख्वाहिश और इंसानी सौदे शामिल नहीं करने, सौदेबाजियां ईमान पे नहीं करनी कि इसमें फायदा है और ये ईमान में शामिल कर लो। और ये मेला लगाने से, हमारे दादा थे उनकी कब्र से आज भी नूर निकलता है, चलो साल में एक देग तो आगे वहां मेला कर लिया करेंगे तो कोई बात नहीं, वहां हम ना मसीही गुलूकार बुला लेंगे, पादरी साहब को कहेंगे आके कलाम सुना लें। करवाया हमने क्या है मेला और डाल दिया उसे ईमान में कि बाबे ना दी बरसी, ये बाबा जी के हम ना डेथ एनिवर्सरी मना रहे हैं, हम उनकी मेमोरी में ये सारा कुछ कर रहे हैं, वो बड़े करने वाले थे, बड़े दुआ करते थे, हमने ये सारा कुछ शामिल कर लिया है अपने ईमान में। ये सिर्फ मिसालें चंद दे रहा हूं, वक्त इतना ज्यादा नहीं, थोड़े को ज्यादा समझिए। सो अपनी ख्वाहिशें और अपने फायदे की चीजें हम ईमान में शामिल कर लेते हैं। गलत तशरीह और तफसीर से ईमान आलूदा होता है। हम ईमान बना लेते हैं, ओ इसमें ऐसा नहीं लिखा, इसका यह मतलब नहीं है। हम अपनी तरफ से तशरीह करते हैं कलाम की, अपनी तरफ से माने निकाल लेते हैं, और यह सबसे ज्यादा काम कौन करते हैं? मेरे जैसे, जो मेरे कबीले के मेरे पेटी भाई हैं, जिन्हें कलीसिया कबूल कर लेती है कि आपने हमें कलाम की तालीम देनी है, आप हमारे पासवान हो, आप हमारे उस्ताद हो, आप हमारे रूहानी रहनुमा हो, आप हमें तालीम दो। और फिर क्या होता है, वो गलत तशरीह करते हैं, गलत तफसीर करते हैं, लोगों का ईमान गलत कर देते हैं। कोई बहुत बड़ा कलीसिया का खानदान हो और उनके बेटे ने दूसरी शादी करनी हो तो फिर कह दिया जाता, कोई बात नहीं जी, याकूब ने भी चार औरतों से औलाद ली थी, अब्राहम की भी तीन बीवियों से औलाद थी, क्या हो गया? ये हम गलत तशरीह कर देते हैं, गलत तफसीर कर देते हैं, गलत जवाब पेश कर देते हैं, हम इससे अपना ईमान आलूदा करते हैं। वो ईमान जो बाइबल मुकद्दस की तालीम के मुताबिक है, खुदा ने कहीं भी हुक्म नहीं दिया कि तू दो या तीन बीवियां रखना, बल्कि यस्सू ने भी कहा कि उसने शुरू से एक ही जोड़ा बनाया है, एक ही मर्द और एक ही औरत बनाए। तो हम गलत तशरीह कर लेते हैं, उर्दू का कोई लफ्ज पकड़ लेते हैं और कहते हैं देखो जी यहां तो ये लिखा हुआ, अरे भाई उसको सही तौर पे समझने की जरूरत है। और या फिर हम अपनी मर्जी के मानी उसमें से निकाल लेते हैं और हम अपना ईमान उस पर कायम करते हैं। जी कहां लिखा हुआ है जी चर्च में हदिया लेके आना चाहिए, लिखा है दो दमड़ियां लेके आई तो कबूल हो गया, वाकया याद है ना दो दमड़ियों वाला, बेवा औरत थी, दो दमड़ियां उसने हैकल के गले में डाली, खजाने वाले बॉक्स में डाली, यसु पास था देख रहा था तो कहा इसने सबसे ज्यादा डाला। मैं ऐसे लोगों से मिल चुका हूं, अपने कानों से उनकी ये दलील सुन चुका हूं कि जी हम तो सिर्फ दो सिक्के डालते हैं चर्च में क्योंकि कबूल तो यसु ने दो दमड़ियां की थी, थैले भर भर के तो उसने कबूल नहीं किया, इसलिए हम नहीं देते, अगला हिस्सा नहीं पढ़ते, क्योंकि उसके पास जो कुछ था उसने वो सारा दे दिया, अब छोड़ के जाओ जरा बटवे और एटीएम कार्ड विद पिन नंबर। ठीक है, यह किया था उस औरत ने, जो कुछ उसके पास था उसने रख दिया, खाली हाथ चली गई। जब बाकी कुछ ना रखा जाए, सब कुछ दे दिया जाए, ये दो दमड़ियां हैं, अपनी तफसीरी बनाई हुई है, सिर्फ दो सिक्के डालेंगे, क्योंकि कबूल तो दो सिक्के हुए थे, इसलिए ज्यादा देने की जरूरत नहीं, अपनी तशरीह, अपनी तफसीर। सो इन बातों से ईमान आलूदा होता है। बुरी रूहों और शैतान की तालीमात शामिल करने से ईमान आलूदा होता है, गैर कौमों के अकीदे और रस्में शामिल करने से ईमान आलूदा होता है, इंसानी रवायतें ह्यूमन ट्रेडिशंस शामिल करने से ईमान आलूदा होता है, और अपनी ख्वाहिशें और अपने फायदे की चीजें शामिल करने से ईमान आलूदा होता है, और गलत तशरीह और तफसीर से, फॉल्स एक्सप्लेनेशन, इससे ईमान आलूदा होता है। इन सारी चीजों को एक तरफ करके सिर्फ यह याद रखना है कि मेरा ईमान खालस कैसे हो सकता है। उसका एक ही पैमाना है, खुदा का खालिस कलाम। जो ईमान इस कलाम के मुताबिक है वो दुरुस्त है, वो पाक है, वो फायदामंद है। जो इससे हटके है वो नापाक है, खराब है, आलूदा है, बिगड़ा हुआ है, करप्ट है, पोल्यूटेड है, कंटेमिनेटेड है। लिहाजा खालिस कलाम में से खालिस ईमान तलाश करें और उसी पर कायम रहें।